الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، پروگرام ہے ایک قصہ ایک سبق، اور آج ہم آپ کے سامنے انشاءاللہ دینی طلبہ پر خرچ کرنے کے حوالے سے ترغیبات پر مبنی قصہ بیان کریں گے. آئیے سب سے پہلے درود پاک کی فضیلت سنتے ہیں. حضرت سیدنا حفص بن عبداللہ رحمت اللہ علیہ کا بیان ہے کہ میں نے امام المحدثین حضرت سیدنا ابو زرعہ رحمت اللہ علیہ کو ان کی وفات کے بعد خواب میں دیکھا کہ وہ پہلے آسمان پر فرشتوں کو نماز پڑھا رہے ہیں. میں نے دریافت کیا، اے ابو زرعہ، آپ کو یہ اعزاز و اکرام کیسے ملا؟ انہوں نے ارشاد فرمایا، میں نے اپنے ہاتھ سے 1,000,000 حدیثیں لکھی اور میں ہر حدیث میں درود پاک پڑھا کرتا تھا. اور نبی رحمت شفیع امت صلی اللہ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے کہ جو مسلمان ایک مرتبہ مجھ پر درود شریف بھیجتا ہے تو اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے. صلو علی الحبیب صلی اللہ علی محمد. حضور نبی پاک صلی اللہ علیہ وآلہ وسلم ایک سفر سے واپسی پر خاتون جنت حضرت فاطمہ رضی اللہ عنہا کے گھر تشریف لائے، لیکن گھر کے دروازے پر ایک پردہ اور اپنے لخت جگر کے ہاتھوں میں چاندی کے دو کنگن ملاحظہ فرما کر واپس تشریف لے گئے. حضرت ابو رافع رضی اللہ عنہ خاتون جنت رضی اللہ عنہا کی خدمت میں حاضر ہوئے تو وہ رو رہی تھی. انہوں نے مصطفیٰ جان رحمت صلی اللہ علیہ وآلہ وسلم کے لوٹ جانے کی خبر دی تو حضرت ابو رافع رضی اللہ عنہ نے بارگاہ رسالت میں حاضر ہو کر واپسی کا سبب پوچھا. آپ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، دروازے پر موجود پردے اور چاندی کے کنگنوں کے سبب میں واپس آ گیا. حضرت ابو رافع رضی اللہ عنہ نے خاتون جنت رضی اللہ عنہا کو اس بات کی خبر دی تو انہوں نے پردہ پھاڑ دیا. کنگن حضرت بلال رضی اللہ عنہ کے ہاتھوں بارگاہ رسالت میں بھیج دیے اور عرض کی، میں یہ کنگن صدقہ کرتی ہوں، آپ انہیں جہاں مناسب سمجھے خرچ فرما دیں. غریبوں کے والی صلی اللہ علیہ وآلہ وسلم نے حضرت بلال رضی اللہ عنہ سے ارشاد فرمایا، انہیں بیچ کر اہل صفا پر خرچ کر دو. انہوں نے وہ دو کنگن 2.5 درہم میں بیچ کر اصحاب صفا پر صدقہ کر دیے. اس کے بعد پیارے مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اپنے لخت جگر کے گھر تشریف لائے اور ارشاد فرمایا، تم پر میرے ماں باپ فدا، یعنی میں فدا، میرے ماں باپ فدا، انتہائی محبت و عظمت ظاہر کرنے کے لیے کہے جاتے ہیں، تم نے بہت اچھا کیا. مفسر قرآن مفتی احمد یار خان رحمت اللہ علیہ فرماتے ہیں، حضور صلی اللہ علیہ وآلہ وسلم سفر میں تشریف لے جاتے تو پہلے سارے گھر والوں سے رخصت ہوتے، سب سے آخر میں حضرت فاطمہ زہرا رضی اللہ عنہا سے رخصت ہوتے. جب سفر سے واپسی آتے تو سب سے پہلے جناب فاطمہ رضی اللہ عنہا کے گھر تشریف لاتے، پھر دوسرے اہل بیت کے پاس.
غرض کے جانا بھی اس گھر سے ہوتا اور آنا بھی اسی گھر میں. اس گھر کی عزت پر لاکھوں سلام.
علماء دروازے پر لٹکے ہوئے پردے اور کنگن کے بارے میں فرماتے ہیں، دروازے کا یہ پردہ غالباً تصویر والا تھا اور چاندی کے کنگن لڑکوں یعنی امام حسن اور امام حسین رضی اللہ عنہما کے لیے تھے. مردوں کے لیے کنگن اور تصویر والا پردہ، یہ دونوں حرام ہیں. جناب فاطمہ رضی اللہ عنہا کو ان کی حرمت کی ابھی تک خبر نہ تھی، اس لیے آپ رضی اللہ عنہا نے یہ دونوں کام کیے ہوئے تھے، ورنہ اہل بیت نبوت دانستہ طور پر ناجائز کام نہیں کر سکتے.
آپ نے حضور صلی اللہ علیہ وآلہ وسلم کی صرف ناراضی ملاحظہ فرما کر یہ دونوں چیزیں ختم کر دی
اور کنگن حضور کی بارگاہ میں صدقہ کرنے کے لیے بھیج دیے، تاکہ اس عمل کو دیکھ کر حضور صلی اللہ علیہ وآلہ وسلم گھر میں تشریف لے آئیں. حضور صلی اللہ علیہ وآلہ وسلم چاہتے تھے کہ حضرت فاطمہ زہرا بھی ان کنگنوں کو نہ پہنے، کہ اگرچہ ان کے لیے ان کا پہننا جائز ہے، مگر آپ چاہتے تھے کہ میرے اہل بیت جائز آرائش ٹیپ ٹاپ بھی نہ کریں، تاکہ ان کے دل دنیا میں نہ لگے، آخرت میں ان کے درجات اور بلند ہوں اور دنیا میں فقر و ریاضت کی زندگی گزارے. چونکہ فاطمہ زہرا کو
گزشتہ واقعے سے غم ہوا تھا، اس لیے حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے ان کا غم غلط فرمانے کے لیے حضرت ثوبان کو خاتون جنت کے لیے ایک ہار اور ہاتھی دانت کے کنگن لانے کا فرمایا۔ پیارے اسلامی بھائیوں، اس حدیث مبارکہ میں والدین کے لیے نصیحت ہے کہ وہ اپنی اولاد بالخصوص لڑکیوں کی دینی اعتبار سے تربیت کریں، تاکہ وہ شادی سے پہلے اور شادی کے بعد بھی ایک نیک سیرت خاتون بن کر اپنے بچوں کی دینی نقوش پر تربیت کریں۔ عورت سے ہی ایک اچھا گھرانہ اور خاندان بنتا ہے، ان کی اپنے بچوں کی اچھی تربیت کرنے سے ایک بہترین اور نیک معاشرہ بنتا ہے، اس لیے ہمیں چاہیے کہ ہم اپنی بہن بیٹی کی تربیت دین کے مطابق کریں۔ یہ بھی معلوم ہوا کہ جہاں والدین کی سعادت مندی یہ ہے کہ وہ بیٹی کی اچھی تربیت کریں، وہیں بیٹی کی سعادت مندی یہ ہے کہ وہ والدین کی جائز خوشیوں کا لحاظ رکھے، ان کی خدمت کرے، ان کی مزاج شناس ہو، بڑھاپے میں خاص کر ان کی اچھی خدمت کرے، اپنی خوشیوں پر والدین کی جائز خوشیوں کو ترجیح دے، الغرض ان کی خدمت میں کوئی کسر نہ چھوڑے۔ جیسا کہ خاتون جنت رضی اللہ عنہا سعادت مند بیٹی تھیں، آپ کی سعادت مندی کی وجہ سے ہی ہم پر کرم ہوا کہ آپ صلی اللہ علیہ وآلہ وسلم نے خاتون جنت کو ایک تسبیح عطا فرمائی جسے تسبیح فاطمہ کہا جاتا ہے۔ چنانچہ اسلام کے چوتھے خلیفہ امیر المؤمنین مولا مشکل کشا
حضرت علی المرتضی کرم اللہ وجہہ الکریم فرماتے ہیں کہ
نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں کچھ قیدی لائے گئے۔
میں نے حضرت فاطمہ سے کہا کہ آپ اپنے ابا جان
حضور رحمت دو جہاں صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں حاضر ہو کر کوئی غلام مانگ لائیں کہ وہ کام کاج میں آپ کا ہاتھ بٹا سکے۔ آپ شام کے وقت حضور نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں حاضر ہوئیں تو آپ صلی اللہ علیہ وآلہ وسلم نے دریافت فرمایا، بیٹی کیا بات ہے؟ آپ نے صرف اتنا عرض کیا کہ سلام کے لیے حاضر ہوئی تھی، حیا کی وجہ سے مزید کچھ نہ کہہ پائیں۔ جب گھر لوٹ کر آئیں
حضرت علی المرتضی کرم اللہ وجہہ الکریم نے پوچھا کیا ہوا؟
کہا میں حیا کی وجہ سے حضور صلی اللہ علیہ وآلہ وسلم سے کچھ نہ کہہ سکی۔ دوسری شب پھر
حضرت علی المرتضی کرم اللہ وجہہ الکریم نے
خاتون جنت حضرت فاطمہ الزہرا رضی اللہ عنہا کو آپ صلی اللہ علیہ وسلم کی خدمت میں گھر کے کام کاج میں سہولت کے لیے ایک غلام مانگنے بھیجا، لیکن آپ رضی اللہ عنہا اب بھی حیا کی وجہ سے سوال نہ کر سکی۔ حضرت علی کرم اللہ وجہہ الکریم مزید فرماتے ہیں کہ جب تیسری شام آئی تو ہم دونوں حضور نبی اکرم نور مجسم صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں حاضر ہوئے۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے آنے کا سبب دریافت فرمایا تو حضرت
علی المرتضی کرم اللہ وجہہ الکریم فرماتے ہیں،
میں نے عرض کی، یا رسول اللہ، ہمیں کام میں دشواری ہوئی تو ہم نے چاہا کہ آپ صلی اللہ علیہ وآلہ وسلم سے کوئی غلام مانگ لائیں۔ حضور نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، کیا میں تمہیں ایسا کام نہ بتاؤں جو تمہارے لیے سرخ اونٹوں سے بہتر ہے؟
حضرت علی کرم اللہ وجہہ الکریم نے عرض کی، جی ہاں یا رسول اللہ۔
آپ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، صبح و شام 33 بار سبحان اللہ، 33 بار الحمدللہ اور 34 بار اللہ اکبر کہو،
صبح و شام 1000 نیکیاں ملیں گی۔ حضرت علی المرتضی کرم اللہ وجہہ الکریم فرماتے ہیں،
اس کے بعد میں نے اس کو اپنا معمول بنا لیا، پھر کبھی بھی ترک نہ کیا۔ ہاں، جنگ صفین کی رات میں اسے پڑھنا بھول گیا تھا، لیکن پھر آخر میں مجھے یاد آ گیا تو میں نے پڑھ لیا۔ پیارے اسلامی بھائیو،
ہم نے سنا کہ حضور صلی اللہ علیہ وآلہ وسلم نے
خاتون جنت رضی اللہ عنہا کی طرف سے دیے گئے کنگن اصحاب صفحہ پر خرچ فرما دیے۔ اللہ کے پیارے رسول بی بی آمنہ کے پھول صلی اللہ علیہ وآلہ وسلم نے
اپنے اس مبارک عمل سے
ہمیں یہ درس دیا کہ دینی طالب علموں پر اپنا مال خرچ کرنا چاہیے۔ آقا علیہ السلام چاہتے تو اس مال کو کسی اور نیک کام میں خرچ کرنے کا حکم بھی دے سکتے تھے، لیکن آپ علیہ السلام نے اصحاب صفہ جو دین کا علم سیکھنے کے لیے ہر وقت تیار رہا کرتے تھے ان پر خرچ کرنے کا حکم دیا۔ اس سے معلوم ہوتا ہے کہ ہمیں اپنا مال ان کاموں میں خرچ کرنا چاہیے جن سے دین کو زیادہ فائدہ ہو۔ اپنا مال دینی کاموں میں خرچ کرنے کے ساتھ ساتھ جتنا زیادہ سے زیادہ ہو سکے ہمیں اپنا وقت بھی پیش کرنا چاہیے۔ فیضان مصطفیٰ سے مالا مال ہونے والے صحابہ کرام اور دیگر بزرگان دین کے ایسے سینکڑوں واقعات ہیں کہ جن کا مال دینی کاموں میں وقف ہونے کے ساتھ ساتھ ان کا وقت بھی دین کی سربلندی کے لیے گزرتا تھا۔ اللہ پاک ان عظیم ہستیوں کے دین اسلام کے لیے دی جانے والی قربانیوں کا صدقہ ہمیں بھی ایسا جذبہ نصیب فرمائے کہ ہم بھی اپنا مال اللہ پاک کی راہ میں پیش کرنے کے ساتھ ساتھ اپنا وقت بھی علم دین سیکھنے سکھانے میں کامیاب ہو جائیں۔ اے عاشقان رسول، اس میں کچھ شک نہیں کہ ابتدائی اسلام کا دور بڑا ہی مشکل دور تھا۔ صحابہ کرام علیہم رضوان کو دین سیکھنے اور اس پر عمل کرنے میں ایسی ایسی پریشانیاں اور مشکلات کا سامنا کرنا پڑا جن کا تصور بھی لرزا دیتا ہے۔ بھوک، پیاس، بے کسی، مسافری، اپنوں کی بے وفائیاں، غیروں کی دشمنیاں، گھر بار سے دوری، کئی کئی دن کی بھوک پیاس میں گزر جاتے۔ الغرض کئی مشکلات تھیں، صحابہ کرام علیہم رضوان نے ہر آزمائش کا ڈٹ کر مقابلہ بھی کیا اور مدینے کے تاجدار، ساری کائنات کے مالک و مختار صلی اللہ علیہ وآلہ وسلم کی غلامی بھی نہ چھوڑی۔ دین سیکھنے، دین کی خدمت اور دین کی تبلیغ کرنے کو نہ چھوڑا۔ وہ صحابہ کرام علیہم رضوان جو حضور علیہ الصلوۃ والسلام کی خدمت میں صرف دین سیکھنے کے لیے حاضر رہا کرتے تھے، انہیں اصحاب صفہ کہتے ہیں۔ ان کی شان تو بے مثل و بے مثال ہے۔ اصحاب صفہ کون، اس بارے میں بھی جان لیجئے۔ مسجد نبوی شریف میں ایک چبوترہ تھا جہاں مختلف اوقات میں تقریباً 400 یا 500 فقرائے مہاجرین بیٹھا کرتے تھے، انہیں اصحاب صفہ کہتے ہیں۔ ان کے پاس گھر تھا، نہ دنیاوی ساز و سامان اور نہ ہی کوئی کاروبار۔ غربت کا عالم یہ تھا کہ ان میں سے 70 کے پاس 70 پوشی کے لیے پورا کپڑا بھی نہ تھا۔ ان کی تعداد میں کمی بیشی ہوتی رہتی تھی۔ مدینہ منورہ میں آنے والے کا شہر میں کوئی جان پہچان والا نہ ہوتا تو وہ بھی اہل صفہ میں شامل ہو جایا کرتا۔ صحابہ کرام علیہم رضوان کا یہ وہ مقدس گروہ ہے جو اپنے گھر بار، اہل و عیال اور فکر روزگار سے بے نیاز ہو کر صرف اور صرف دین سیکھنے کے لیے مسجد نبوی میں ہی رہتا تھا۔ یہ بھوک بھی برداشت کرتے، پیاس بھی سہتے، یہ تکالیف کا بھی سامنا کرتے اور فاقوں میں بھی مبتلا ہوتے، لیکن دین سیکھنا انہوں نے نہ چھوڑا۔ کئی روایات میں آتا ہے کہ یہ عظیم لوگ کئی دن تک فاقہ کشی کرتے، یعنی بغیر کھائے پیے گزار دیتے۔ آئیے اصحاب صفہ کی قربانیاں اور ان کے فاقوں کے متعلق کچھ سنتے ہیں۔
حضرت سیدنا فضالہ بن عبید رضی اللہ عنہ فرماتے ہیں،
حبیب کبریا صلی اللہ علیہ وآلہ وسلم جب لوگوں کو نماز پڑھاتے تو کچھ صحابہ کرام علیہم رضوان نماز کے اندر حالت قیام میں بھوک کی شدت کے سبب گر پڑتے، یا صحابہ صفہ تھے، حتیٰ کہ کچھ لوگ کہنے لگتے یہ دیوانے ہیں۔ جب سرکار مدینہ راحت قلب و سینہ صلی اللہ علیہ وآلہ وسلم نماز سے فارغ ہوتے تو ان کی طرف متوجہ ہو کر فرماتے، اے اصحاب صفہ، اگر تمہیں معلوم ہو جائے کہ تمہارے لیے اللہ پاک کے ہاں کیا اجر و ثواب ہے تو تم اس بات کو پسند کرو کہ تمہارے فاقے اور حاجت مندی میں مزید اضافہ ہو جائے۔ حضرت سیدنا ابو ہریرہ رضی اللہ عنہ جو اصحاب صفہ میں سے تھے، یہ فرماتے ہیں، میں نے بھوک کے سبب اپنی یہ حالت بھی دیکھی ہے کہ مدینے کے تاجور صلی اللہ علیہ وآلہ وسلم کے منبر منور اور ام المومنین حضرت سیدتنا عائشہ صدیقہ رضی اللہ عنہا کے حجرہ مطہرہ کے درمیان بے ہوش ہو کر گر پڑتا۔ کوئی آدمی آتا اور میری گردن پر پاؤں رکھ دیتا، وہ سمجھتا کہ مجھ پر جنون کی کیفیت طاری ہے، حالانکہ مجھے جنون وغیرہ کچھ نہ ہوتا، یہ حالت بھوک کی وجہ سے ہوتی تھی۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ حضرت سیدنا ابو ہریرہ رضی اللہ عنہ نے فرمایا، میں اصحاب صفہ میں سے تھا، ایک دن میں نے روزہ رکھا، شام کے وقت پیٹ میں تکلیف کا احساس ہوا تو میں قضاء حاجت کے لیے چلا گیا، جب واپس آیا تو صفہ والے اپنا کھانا کھا چکے تھے۔ قریش کے مالدار لوگ صفہ والوں کے پاس کھانا بھیجا کرتے تھے۔ मैंने दरियाफ्त किया कि
आज खाना किसके हाथ से आया था। एक शख्स ने बताया, इस्लाम के दूसरे खलीफा अमीरुल मोमिनीन हजरत सैयदना उमर बिन खत्ताब रदी अल्लाह अन्हो की तरफ से।
मैं अमीरुल मोमिनीन हजरत सैयदना उमर रदी अल्लाह अन्हो के पास गया तो आप नमाज के बाद तस्बीहात पढ़ने में मसरूफ थे। मैं इंतजार करने लगा। जब फारिग हुए तो मैंने करीब होकर अर्ज की, मुझे कुछ पढ़ा दीजिए, और मेरा मकसद ये था कि मुझे कुछ खाना खिला दे। अमीरुल मोमिनीन रदी अल्लाह अन्हो
मुझे सूरह आले इमरान की आयात पढ़ाने लगे।
फिर जब आप घर पहुंचे तो मुझे दरवाजे पर छोड़कर खुद अंदर चले गए। काफी देर हो गई लेकिन वापस तशरीफ ना लाए। मैंने सोचा शायद कपड़े तब्दील फरमा रहे हों, फिर मेरे लिए घर वालों को खाने का हुक्म दिया हो, लेकिन मैंने वहां ऐसा कुछ ना पाया।
जब बहुत ज्यादा देर हो गई तो मैं वहां से उठकर चल दिया।
रास्ते में रसूल अकरम सल्लल्लाहु अलैहि वाली वसल्लम से मुलाकात हुई। आप सल्लल्लाहु अलैहि वाली वसल्लम ने इरशाद फरमाया, ए अबू हुरैरा, आज तुम्हारे मुंह की बू बहुत तेज है। मैंने अर्ज की, जी हाँ या रसूल अल्लाह सल्लल्लाहु अलैहि वाली वसल्लम, आज मैंने रोजा रखा था और अभी तक इफ्तार नहीं किया और ना ही मेरे पास कुछ है जिससे रोजा इफ्तार करूं। रहमत आलम नूरे मुजस्सम सल्लल्लाहु अलैहि वाली वसल्लम मुझे अपने घर ले गए और एक प्याला मंगवाया जिसमें खाने का कुछ असर बाकी था। मुझे ऐसा लगा जैसे उसमें किसी ने जौ खाए हो। प्याले के किनारों पर कुछ खाना बाकी बचा रह गया था जो बहुत कलील था। मैंने बिस्मिल्लाह पढ़ी, उसे इकट्ठा किया और खा लिया, हत्ता के शिकम शेर हो गया। ऐ आशकाने सहाबा, हमें गौर करना चाहिए कि असहाबे सुफा तो इतनी मशक्कत के साथ इल्मे दीन हासिल करते थे, क्या हम आसानियों के बावजूद भी
कम अज कम जरूरी फर्ज इल्म हासिल करते हैं?
असहाबे सुफा कितनी परेशानियां सहते। बाजाहिर ये बड़े गरीब थे, ये बड़े नादार थे, न उन्हें कुछ खाने को ठीक तरह मिलता न पीने को मिलता, लेकिन उनको ये शर्फ जरूर हासिल था कि ये असहाबे सुफा रसूल करीम रौफ रहीम सल्लल्लाहु अलैहि वाली वसल्लम के बड़े मुकर्रब थे। आका करीम अलैहिस्सलाम उनसे बड़ी मोहब्बत फरमाते। हमारे प्यारे आका मक्की मदनी मुस्तफा सल्लल्लाहु अलैहि वाली वसल्लम के पास जब कोई तोहफा सदका या माले गनीमत आता तो आप उसमें से असहाबे सुफा पर खर्च करते। अहदीस में आया है कि आप सल्लल्लाहु अलैहि वाली वसल्लम दूसरे सहाबा को तरगीब दिलाते कि वो असहाबे सुफा को खाना खिलाएं और उन पर खर्च करें। उनमें से बाज के खर्च के कफील खुद आका करीम अलैहिस्सलाम थे। प्यारे इस्लामी भाइयों,
आपने मुलाहजा फरमाया कि
असहाबे सुफा को आका करीम सल्लल्लाहु अलैहि वाली वसल्लम का खास कुर्ब हासिल था। आप उन पर शफकतों का साया दराज फरमाते। इसी तरह प्यारे सहाबाए किराम रिदवानुल्लाही अलैहिम अजमाइन भी असहाबे सुफा का खास ख्याल रखते और उनकी हाजतों को पूरा करते।
आइए इसकी एक झलक मुलाहजा फरमाइए।
वो 70 सहाबाए किराम अलैहिम रिदवान जो बेहतरीन कारी भी थे, उनके बारे में आता है कि ये हजरात दिन को लकड़ियां जमा करके फरोख्त करते और इससे हासिल होने वाली आमदनी से जज्बाए खैरख्वाही और भाईचारे के तहत असहाबे सुफा के लिए खाना तैयार करते और उनको खिलाते थे और रात इबादत में गुजारते। ऐ आशकाने रसूल, अल्लाह पाक के आखिरी नबी मक्की मदनी सल्लल्लाहु अलैहि वाली वसल्लम असहाबे सुफा को अपने साथ खाने में शरीक फरमाने की कोशिश फरमाते। इस हुस्ने सलूक की बुनियादी वजह यह थी कि असहाबे सुफा इल्मे दीन सीखते थे, वो मस्जिद नबवी में रहकर बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम से इक्तसाबे फैज करते। कई रिवायात में इनके इल्म सीखने और सिखाने का तस्करा मिलता है। प्यारे इस्लामी भाइयों, असहाबे सुफा इल्मे दीन सीखते, इसलिए प्यारे आका सल्लल्लाहु अलैहि वाली वसल्लम
खुद भी उन पर खर्च फरमाते और दूसरों को तरगीब भी इरशाद फरमाते।
ऐसा नहीं है कि आका करीम अलैहिस्सलाम सिर्फ असहाबे सुफा पर ही खर्च फरमाते। आपका माल तो दीन के लिए वक्फ था। जितना भी माल आपके पास आता आप राह खुदा में खर्च फरमा देते थे। हजरत सैयदना अबू जर रदी अल्लाह अन्हो फरमाते हैं, एक रोज मैं नबी अकरम नूरे मुजस्सम सल्लल्लाहु अलैहि वाली वसल्लम के साथ था। जब आपने ओहद पहाड़ को देखा तो फरमाया, अगर ये पहाड़ मेरे लिए सोना बन जाए तो मैं पसंद नहीं करूंगा कि इसमें से एक दिनार भी मेरे पास 3 दिन से ज्यादा रह जाए। सिवाय उस दिनार के जिसे मैं अदाए कर्ज के लिए रख छोड़ूं।
प्यारे इस्लामी भाइयों, गौर कीजिए कि हमारे आका सैयदुल अंबिया हैं, नबियों के सरदार हैं, कौनैन के वाली हैं, वजह तखलीक कायनात हैं।
इसके बावजूद आपका अंदाज मुबारक ये था कि आप अपने पास माले दुनिया को नहीं रहने देते थे, खुद भूखे रहकर औरों को खिलाना आपका तरीका रहा है। अपना माल हो या आपको तोहफे में दिया गया माल हो, बल्कि अगर यूं कहा जाए कि नबी करीम सल्लल्लाहु अलैहि वाली वसल्लम का सारा माल दीन के लिए वक्फ था, तो ये गलत ना होगा,
क्योंकि अंबिया किराम ने किसी को दिनारो दिरहम का वारिस नहीं बनाया।
मुफस्सिर कुरान मुफ्ती अहमद यार खान रहमतुल्लाही अलैह एक हदीस की शरह करते हुए लिखते हैं कि बाज़ अंबिया किराम अलैहिमुस्सलाम तारिकु दुनिया थे, जिन्होंने कुछ जमाना किया, जैसे हजरत यहया व ईसा अलैहिमस्सलाम। बाज़ ने बहुत माल रखा, जैसे हजरत सुलेमान व दाऊद अलैहिमस्सलाम, लेकिन किसी नबी की माली मीरास न बटी, उनका छोड़ा हुआ माल दीन के लिए वक्फ होता है। सुभानअल्लाह, ए आशिकान रसूल, आपने सुना कि नबी करीम सल्लल्लाहु अलैहि वाली वसल्लम का माल दीन के लिए वक्फ था, बिलखसूस दीनी तालिबिल इल्मों पर खर्च करना तो आप सल्लल्लाहु अलैहि वाली वसल्लम की आदत करीमा थी, और अपनी बेटी सैयदा फातिमा रदियल्लाहु अन्हा के लिए भी यही पसंद फरमाते थे कि वो अपना माल राह दीन में खर्च करें। प्यारे प्यारे इस्लामी भाइयों, अगर हम सहाबाए किराम अलैहिम रिदवान की सीरत का मुताला करें तो मालूम होगा, वो अपना माल दीन के लिए कुर्बान करने को हर वक्त तैयार रहते थे। इस बारे में इस्लाम के पहले खलीफा अमीरुल मोमिनीन हजरत सैयदना अबू बकर सिद्दीक रदियल्लाहु अन्हु की मिसाल हमारे सामने है। हजरत सैयदना सिद्दीक अकबर रदियल्लाहु अन्हु के बारे में आता है, आप ताजिर थे, कपड़े के वसी कारोबार के मालिक थे। जिस दिन इस्लाम लाए, आपके पास 40,000 दिरहम या दिनार यानी 40,000 चांदी या सोने के सिक्के थे। इस्लाम लाने के बाद वो सारे के सारे राह खुदा में खर्च कर दिए। गज़वा तबूक के मौके पर अपने घर का सारा माल इस्लाम और मुसलमानों पर निछावर करने का वाकया भी आप ही का है। इसी तरह जब भी जरूरत पेश आई तो दीन के लिए अपना माल खर्च करने में आप जरा भी ना हिचकिचाए, कई गुलामों को अपना जाती माल देकर आजाद करवाने का शर्फ भी आपको हासिल है। हजरत सैयदना उरवा रदियल्लाहु अन्हु से रिवायत है कि हजरत सैयदना अबू बकर सिद्दीक रदियल्लाहु अन्हु ने ऐसे 7 गुलाम खरीद कर आजाद किए जिन्हें राह खुदा में बहुत तकलीफ दी जाती थी।
इनमें हजरत सैयदना बिलाल हबशी और सैयदना आमिर बिन फाहिरा रदियल्लाहु अन्हुमा भी हैं।
मनकूल है हजरत सैयदना बिलाल हबशी रदियल्लाहु अन्हु को इस्लाम लाने के बाद बहुत अजियतें दी जाती थी। हजरत सैयदना अबू बकर सिद्दीक रदियल्लाहु अन्हु ने हजरत सैयदना बिलाल हबशी रदियल्लाहु अन्हु को 5 ओकिया तकरीबन 32 तोले सोना अदा करके खरीदा।
फरोख्त करने वालों ने कहा, अबू बकर,
अगर तुम सिर्फ 1 ओकिया सोने पर अड़ जाते तो हम इतनी कीमत में ही इसे फरोख्त कर देते। आपने फरमाया, अगर तुम 100 ओकिया सोना मांगते तो मैं वो भी दे देता और बिलाल को जरूर खरीदता। हजरत सैयदना सिद्दीक अकबर रदियल्लाहु अन्हु के मामूलात को
देखकर लगता है कि इस्लाम की मदद और नुसरत के लिए
आपने खुले दिल से अपना जाती माल व असबाब खर्च किया। अपने माल से मुस्तफा करीम सल्लल्लाहु अलैहि वाली वसल्लम की ऐसी खिदमत की कि आका करीम सल्लल्लाहु अलैहि वाली वसल्लम ने खुद इरशाद फरमाया, मुझे किसी के माल ने इतना फायदा न दिया जितना अबू बकर सिद्दीक के माल ने दिया। इसी तरह इस्लाम के तीसरे खलीफा अमीरुल मोमिनीन हजरत सैयदना उस्मान गनी रदियल्लाहु अन्हु का दीन के लिए खर्च करना भी बहुत मशहूर है। कई दफा आपने दीन के लिए खर्च करने पर आका करीम सल्लल्लाहु अलैहि वाली वसल्लम से जन्नत की खुशखबरियां पाई हैं। मदीने शरीफ में मुहाजरीन की जरूरत पर आपने कुआं खरीद कर दीन के लिए वक्फ फरमाया। इसी तरह गजवा तबूक के मौके पर आपने 950 ऊंट 50 घोड़े और 1000 अशरफियां पेश की, फिर बाद में 10,000 अशरफियां और पेश की। जब भी जरूरत होती आप दीन इस्लाम के लिए खर्च करने से बिल्कुल नहीं हिचकिचाते थे। इसी तरह दीगर सहाबाए किराम अलैहिम रिदवान के भी कई वाकियात हैं कि वो दीन के लिए खर्च करने में पेश पेश रहते थे। प्यारे इस्लामी भाइयों, इससे हमें भी दर्स मिलता है कि दीन के लिए अपना माल देने, खर्च करने में पेश पेश रहना चाहिए। अगर हम बुजुर्गों के वाकियात देखें तो हमें मालूम होगा कि उनकी भी कोशिश होती थी कि दीन के लिए ऐसी जगह खर्च किया जाए जिसके फवायद वक्ती ना हो बल्कि आने वालों को भी इससे फायदा हो। इस सिलसिले में करोड़ों हनफियों के इमाम हजरत सैयदना इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह का अपने शागिर्द हजरत इमाम अबू यूसुफ रहमतुल्लाह अलैह की
कफालत का वाकया हमारे लिए रोशन मिसाल है।
आइए इस बारे में सुनते हैं। हजरत इमाम अबू यूसुफ रहमतुल्लाह अलैह खुद फरमाते हैं कि मैंने हदीस और फिक के
तालिब इल्म की हैसियत से कुफा में वक्त गुजारा।
शुरू में बहुत तंग दस्त और गरीब घराने से ताल्लुक रखता था। मेरे वालिद मुझे एक दिन हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह की खिदमत में ले गए। मैं वहाँ पढ़ने लगा। मेरे वालिद ने घर आकर मुझे कहा, बेटा हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह की तरफ पांव फैला कर ना बैठा करो, ये बेअदबी का अंदाज है। फिर मेरे वालिद मुझे कहने लगे, ऐ मेरे बेटे, हम गरीब लोग हैं जबकि अमीर लोगों की खुराक मुरगन गजाएं होती हैं। हम सूखी फीकी रोटी खाकर गुजारा करते हैं, हम बहुत मुफलिस हैं। ये बातें कहकर मेरे वालिद मोहतरम ने मुझे इमाम अबू हनीफा रहमतुल्लाह अलैह की मजालिस में जाने से रोक दिया। इधर इमाम आजम रहमतुल्लाह अलैह ने मुझे गैर हाजिर पाया तो मेरे जाने वालों से पूछा कि याकूब क्यों नहीं आ रहा। उन्होंने बताया कि उसे तो उसके वालिद ने रोक रखा है। इमाम काजी अबू यूसुफ रहमतुल्लाह अलैह फरमाते हैं, इधर मेरी कैफियत ये थी कि मैं हजरत इमाम आजम रहमतुल्लाह अलैह की मजालिस में हाजिर होने के लिए बेताब रहता। आखिरकार मैं एक दिन आपकी मजलिस में जा पहुंचा। आपने बड़ी शफकत से गैर हाजिरी की वजह पूछी तो मैंने अपनी गुर्बत और वालिद के हुक्म पर ना आने का बताया। उस दिन तो मैं आपकी मजलिस में अहदीस सुनता रहा, लेकिन जब मैं घर जाने लगा तो इमाम अबू हनीफा रदी अल्लाह अन्हो ने मुझे बैठने का इशारा किया। जब तमाम लोग चले गए तो आपने मुझे एक थैली दी जो दिरहमों से भरी हुई थी। फरमाया, इससे गुजारा करो, फिर अल्लाह मालिक है। मैंने उसे खोला तो 100 दिरहम थे। आपने जाते हुए हुक्म दिया,
मेरे हल्का दर्स में आ जाया करो,
ये दिरहम खत्म हो गए तो फिर बंदोबस्त कर देंगे। उस दिन के बाद मैं बाकायदगी से हल्का दर्स में आने लगा। कुछ दिनों के बाद आपने मुझे एक और थैली दी। इस तरह आप वक्तन फवक्तन मेरी इमदाद फरमाते और किसी को इल्म ना होता। एक खास बात ये कि हजरत इमाम आजम रहमतुल्लाह अलैह रकम तो देते रहे मगर कभी मुझसे ये ना पूछा किस तरह और कहां खर्च करते हो। वो खुद ही महसूस कर लेते कि रुपए खत्म होने वाले हैं, उसके साथ ही वो और रकम दे देते। मैं पढ़ता भी रहा और मेरा घर भी चलता रहा। फिर एक वक्त आया कि मैं माली एतबार से खुशहाल हो गया। मैं मुसलसल हजरत इमाम आजम रहमतुल्लाह अलैह के दर्स में आता रहा, इल्मी इस्तफादा करता रहा। एक वक्त आया कि हजरत इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह ने मुझे एक तरफ दुनियावी माल से खुशहाल कर दिया
और दूसरी तरफ इल्म व फजल में मुमताज बना दिया।
मुझ पर इल्म के दरवाजे खुल गए। प्यारे इस्लामी भाइयों, आप समझ रहे होंगे कि कोई 2-4 माह तक हजरत इमाम आजम रहमतुल्लाह अलैह ने काजी इमाम अबू यूसुफ रहमतुल्लाह अलैह
की कफालत की होगी।
ऐसा नहीं है, 2-3 साल भी नहीं, बल्कि
इमाम अबू यूसुफ रहमतुल्लाह अलैह फरमाते हैं कि हजरत इमाम आजम रहमतुल्लाह अलैह ने
10 साल तक मेरा और मेरे घर वालों का खर्च बर्दाश्त किया। अल्लाह पाक हमें भी अपनी राह में खुसूसन दीनी तलबा पर खर्च करने की तौफीक अता फरमाए। प्यारे इस्लामी भाइयों, आज के प्रोग्राम का वक्त इख्तिताम की तरफ बढ़ रहा है। आइंदा एक नए वाक्य और सबक के साथ हाजिर होंगे, तब तक के लिए इजाजत दीजिए। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।